तो सूरह तदफीफ की तफसीर चल रही थी, जो कि हम कहाँ तक पहुँच गए थे। कल्ब की सलाहियत के बारे में हमने पढ़ लिया था, पेज नंबर 696 के ऊपर। उसके बाद जो इन्नहुम अर रब्बिहिम यौम इज़िल महजूबून, के ये जो काफिर होंगे कयामत के दिन अल्लाह ताला से हिजाब में होंगे, तो इस कॉन्सेप्ट को भी हमने पढ़ लिया था। तो ये सबको समझ में आ गया था कि ये हिजाब में होंगे से उन्होंने क्या दलील निकाली है, क्या इससे जो है वो इस्तदलाल किया है। कोई बता सकता है अपने अपने लफ्ज़ों में, कोई एक्सप्लेन करे कि जी काफिर रब से हिजाब में होंगे, तो उसके ऊपर उलमा ने क्या नुक्ता बयान किया है। कोई अगर अनम्यूट करके कहना चाहे तो भी कह सकते हैं, कम लोग हैं क्लास में। जी, कोई बयान कहना चाहेगा कि काफिर अल्लाह ताला से हिजाब में होंगे, अल्लाह ताला की जियारत नहीं करने दी जाएगी।
अल्लाह ताला उनको अपना दीदार नहीं कराएंगे।
अच्छा, मेरे तो समझ में नहीं आया आपने क्या फरमाया, दोबारा से अगर आप कह सकें। अच्छा,
अल्लाह ताला उनको अपना दीदार नहीं करवाएंगे।
लेकिन अगर काफिर तो अल्लाह ताला के दुश्मन होते हैं, तो वो दुश्मन तो वैसे भी दीदार नहीं करना चाहता अपने दुश्मन का। तो नुक्ता ये तो नहीं बयान किया था, ये तो आपने तर्जुमा बता दिया। कोई और? जी, किसी को नुक्ता समझ में आया था? उनके कुफर की वजह से और रिसालत के इनकार करने की वजह से। नहीं, जो सवाल हो ना उसका जवाब देना चाहिए, कोई अलग से बात कर देने से जवाब तो नहीं मिलता। जी, सवाल तो यह है कि उलमा ने इस आयत की तफसीर में एक खास नुक्ता बयान किया था, तो वो नुक्ता क्या था? कोई सामने किताब है, पढ़ी नहीं कम से कम, पढ़ के तो बता सकते हैं ना। आपसे कोई ये तो नहीं कहा कि अपनी किताबों को बंद कर दें। ओपन बुक क्विज तो आसान होता है। हाँ जी, ये और बात है कि बुक हो ही ना अगर बुक पास ही ना हो तो फिर ओपन बुक कैसे करेंगे? बिकॉज इवन कुफार आर हैविंग लव फॉर अल्लाह। अच्छा ठीक है, ये कुछ बात बनी वैसे कि इवन जो कुफार हैं वो भी अल्लाह ताला से मोहब्बत रखते हैं। ठीक है, तो ये भी अल्लाह ताला के दीदार के मुतमन्नी होंगे, राइट? यानी ये भी अल्लाह ताला के दीदार के मुतमन्नी होंगे, तमन्ना रखेंगे अल्लाह ताला को देखने की कयामत के दिन। लेकिन जब इनकी इस तमन्ना को रद्द कर दिया जाएगा तब इनको तकलीफ होगी। ठीक है, इनकी तमन्ना को रद्द कर दिया जाएगा क्योंकि इन्होंने इस दुनिया के अंदर अल्लाह के नबी का इनकार किया। ठीक है, जो भी अल्लाह के नबी इनके ज़माने में आए थे उन नबी का इन कुफार ने इनकार कर दिया था, इस वजह से क़यामत के दिन इनको अल्लाह ताला का दीदार नहीं करने दिया जाएगा। तो उसके ऊपर नुक्ता ये बयान किया था कि अगर किसी को दीदार का शौक ही ना हो तो फिर उसको दीदार से महरूम कर देना कौन सी सजा हुई, राइट? अगर किसी को दीदार का शौक ही ना हो तो उसको दीदार से महरूम कर देना कौन सी सजा हुई? इसके ऊपर मिसाल याद है किसी को? मिसाल मैंने क्या दी थी? जी, इसके ऊपर हमारी जिंदगियों से एक रियल लाइफ एग्जाम्पल दी थी। वो तो एग्जाम्पल किसी को याद है? बीना और नाबीना का एग्जाम्पल? मैंने तो नहीं दी थी एग्जाम्पल। जी हाँ, अमेरिका को जाना, ठीक है, यानी एग्जाम्पल ये दी थी कि अगर किसी को यूएस के दीदार करने का शौक ही ना हो, ठीक है, यूनाइटेड स्टेट्स ऑफ अमेरिका का दीदार करने का शौक ही ना हो, तो अगर आप उसको जाकर के कहें कि भाई आपको हम अमेरिका का वीजा नहीं देंगे, है ना, हम आपको अमेरिका का वीजा नहीं देंगे, तो ये जो आपने उसको जाके कहा है, ये उसके लिए सजा है कोई? उसके लिए कोई सजा है नहीं, उसके लिए तो कोई सजा नहीं है ना, इसलिए कि वो तो अमेरिका देखना ही नहीं चाहता, ठीक है, वो तो अमेरिका देखना ही नहीं चाहता, तो वीजा आप उसको नहीं देंगे तो कौन सा आपने उसको सजा दी, ठीक है ना, वो हंसेगा आपकी बात पर ना, कि भाई आप क्या मेरे ऊपर एहसान कर रहे हैं वीजा ना दे करके, मतलब आप क्या मुझे जतलाना चाह रहे हैं वीजा ना दे करके, मैं नहीं जाना चाहता अमेरिका, ठीक है। तो उसी तरीके से अगर काफिरों को अल्लाह ताला उस दिन हिजाब में रखेंगे तो वो आगे से हंसना शुरू हो जाए कि हम तो अल्लाह तेरे दुश्मन थे, हम तो तेरी हमें हम तो तुझे देखना ही नहीं चाहते, तो तू हमें हिजाब में रख करके कौन सा हमें सजा दे रहा है, ठीक है ना। तो इसके ऊपर उन्होंने यही इस्तदलाल किया है कि ऐसा नहीं है, बल्कि इवन काफिर भी अल्लाह के बंदे होते हैं, ठीक है ना, अल्लाह ताला ने काफिरों को भी जो बनाया तो उनके भी खमीर के अंदर अल्लाह ताला की मार्फत रखी है, अपने रब की, अपने खालिक की मार्फत रखी है, और इस मार्फत ही की वजह से वो अल्लाह ताला को पहचानते हैं, ठीक है ना, इसी मार्फत की वजह से काफिर भी अल्लाह ताला को पहचानते हैं, लेकिन अपनी जिद और अनानियत की वजह से अल्लाह के नबी की बात मानने से इनकार कर देते हैं, ठीक है, अल्लाह के नबी की बात मानने से इनकार कर देते हैं, लेकिन अल्लाह को मानते हैं कि अल्लाह है, अल्लाह ताला खालिक है, ठीक है, अल्लाह ताला मालिक है, अल्लाह ताला खालिक है, ठीक है, ये बात काफिर भी मानते हैं, ठीक है। अच्छा, इसके ऊपर एक सवाल आपसे एक और करता हूं कि एक काफिरों की एक किस्म होती है जिसको कहते हैं एथियस्ट, ठीक है, तो फिर ये एथियस्ट जो कहते हैं कि अल्लाह है ही नहीं, तो इसको कैसे एक्सप्लेन करेंगे आप, ठीक है, क्योंकि हम अभी आपको ये बता रहे हैं एज अ फैक्ट, फैक्ट बता रहे हैं कि काफिर भी अल्लाह को पहचानते हैं, ठीक है, हर बंदा अल्लाह को पहचानता है, तो फिर ये एथियस्ट किधर से आ गए जो कहते हैं अल्लाह नहीं है। तो अगर कोई आपसे, आपका बच्चा कल को ये सवाल करे, ठीक है, आपका बच्चा जब इंटरनेट पर जाएगा ना तो उसको पता लगेगा कि जी ये एथियस नाम की भी एक चीज होती है और वो ये कहते हैं, तो वो आपसे आगे सवाल करेगा कि अब्बू ये एथियस पे अल्लाह को क्यों नहीं पहचानते, अल्लाह को क्यों नहीं पहचानते, तो फिर आप क्या जवाब देंगे उसको? अगर आप जवाब नहीं देंगे ना तो फिर वो इंटरनेट पर ही जाकर के जवाब तलाश करेगा, ठीक है, और जब वहां पे जाके जवाब तलाश करेगा ना तो फिर आप तसव्वुर नहीं कर सकते कि इसको कैसे कैसे जवाब मिलेंगे वहां से, ठीक है, और खुदा ना खास्ता, अल्लाह माफ करे, अल्लाह हिफाजत करे, अगर वो मायूस हो गया ना आपसे तो कल को वो खुद एथियस्ट हो जाएगा, ठीक है, कल को वो खुद एथियस्ट हो जाएगा, जैसे कि आज के दौर में बहुत बड़ी तादाद में लोग एथियस्ट हो रहे हैं, ठीक है। तो इस वजह से बेहतर यही है कि इसका जवाब खुद मालूम कर लें ताकि अपने औलाद को सेटिस्फाई कर सकें, ठीक है। तो इस वजह से इस क्लास को ना लाइटली मत लीजिए, ये कोई ऐसी टाइम पासिंग क्लास नहीं है, ये अल्लाह के कुरान की बहुत, इसके अंदर तफसीलात और बहुत इसके अंदर हिकमतें आपको बताई जा रही हैं, ठीक है, कल को इनकी ज़रूरत पड़ सकती है आपको, बल्कि पड़ती ही है, आज भी जरूरत पड़ती है और गुजरे हुए कल में भी जरूरत पड़ी थी और कल भी जरूरत पड़ेगी, ये नहीं है कि पड़ सकती है, ये कोई एहतमाली बात नहीं है, 100% लाजमन जरूरत पड़ेगी और पड़ती है, ठीक ٹھیک ہے. تو ان باتوں کو ہمیں جاننا اور سمجھنا ضروری ہے, یہ ہمارے ایمان کی بقا کے لیے ضروری ہے, ہماری اولاد کی ایمان کی بقا کے لیے ضروری ہے. ورنہ آج کے دور میں نا ایمان جو ہے وہ چٹکیاں بجانے میں, چٹکی بجانے کی رفتار کے ساتھ ایمان جا رہا ہے. ٹھیک ہے, آپ کو واسطہ نہیں پڑا ہوگا ایسے لوگوں کے ساتھ جس وجہ سے آپ کو احساس نہیں ہے, لیکن ہمارا بہت واسطہ پڑتا ہے ایسے لوگوں کے ساتھ. ٹھیک ہے, تو اس وجہ سے ہمیں پتہ ہے کہ لوگ کیسے کافر ہو رہے ہیں, کتنا تیزی سے کافر ہو رہے ہیں. ٹھیک ہے, جواب دینا کہ جی اگر بچہ آپ سے آگے سوال کرے کہ یہ ایتھیس تو کہتے ہیں کہ اللہ ہے ہی نہیں, تو پھر آپ کا قرآن کیا کہتا ہے, قرآن کی تفسیر کیا کہتی ہے؟ وہ تو کہتے ہیں کہ نہیں, ہر بندہ اللہ تعالیٰ کو پہچانتا ہے, قرآن میں ہے نا فطرت اللہ التی فطر الناس علیہا. ٹھیک ہے, یہ سورہ روم کی آیت ہے اور اس کی تفسیر یہ ہے کہ ہر بندے میں اللہ تعالیٰ نے یہ فطرت, ہر بندے کی فطرت میں اللہ تعالیٰ نے اپنی پہچان ڈالی ہے. ٹھیک ہے, تو بچہ آ کے کہے گا نا کہ نہیں یہ تو تفسیر غلط ہے, بیکاز میرا واسطہ پڑا ایک ایتھیسٹ ہے, وہ کہہ رہا تھا کہ نہیں میں اللہ کو تو میں مانتا ہی نہیں, اللہ تعالیٰ تو ہے ہی نہیں. تو کیا جواب دیں گے آپ اس کو؟ فطرت مس ہو جاتی ہے گناہ کی وجہ سے. ٹھیک ہے, اللہ ہونے کی دلیل دینی پڑے گی. پڑے گا کیا مطلب؟ اللہ ہونے کی دلیل دینی پڑے گی. کیسے دیں گے آپ دلیل اللہ ہونے کی؟ نہیں, بچے کو آپ نے یہ بتانا ہے کہ وہ ایتھیسٹ کیا کہہ رہا ہے. ٹھیک ہے نا, ایتھیسٹ کیا کہہ رہا ہے, یہ آپ کو بچے کو جواب دینا ہے. ٹھیک ہے, ایتھیسٹ سٹل بلیو ان نیچر, یہ تو کوئی جواب نہ ہوا کہ بھائی وہ سٹل بلیو ان نیچر, اس سے کیا ہوگا, بچہ سیٹسفائی ہو جائے گا. ٹھیک ہے, اس کا جواب پتہ ہے کیا ہے؟ اس کا جواب ہے کہ آپ اپنے بچے کو یہ کہیں گے کہ بچہ ایک چیز ہوتی ہے جھوٹ. ٹھیک ہے, آپ اس کو بتائیں گے ایک چیز ہوتی ہے جھوٹ. جھوٹ کیا چیز ہوتی ہے؟ کہ ایک انسان کسی بات کو جانتا ہے لیکن پھر بھی اس کا انکار کرتا ہے کہ نہیں ایسا نہیں ہے, ہے نا, اس کو کہتے ہیں جھوٹ. تو یہ جو ایتھیسٹ ہے نا, آپ اپنے بچے کو یہ بتائیں گے کہ بچہ ایتھیسٹ جو ہے نا یہ جھوٹ بول رہا ہے. ٹھیک ہے, یہ جو ایتھیسٹ ہے یہ جھوٹ بول رہا ہے. اب بچہ آگے سے کہے گا کہ ابو آپ کو کیا پتا کہ وہ جھوٹ بول رہا ہے. ٹھیک ہے, تو آپ سے جب وہ یہ سوال کرے گا نا, تو آپ اس کو یہ جواب دیں گے کہ بیٹا آپ نے کبھی مجھے جھوٹ بولتے ہوئے دیکھا ہے؟ آپ کو نہیں پتا کہ میں سچ بولتا ہوں ہمیشہ آپ سے, میں ہمیشہ سچ بولتا ہوں نا, مجھے آپ نے کبھی جھوٹ بولتے ہوئے دیکھا ہے؟ تو میں آپ کو جو بات کہہ رہا ہوں آپ اس کو بلیو کریں گے کہ آپ اس ایتھیس بندے کی بات کو بلیو کریں گے؟ ٹھیک ہے نا, تو جب آپ ایسے بات کریں گے نا اپنے بچے سے, تو آپ کا بچہ کہے گا ہاں ابو میں تو آپ کو بلیو کروں گا, اس لیے کہ میں نے آپ کو جھوٹ بولتے ہوئے نہیں دیکھا ہے. ٹھیک ہے, میں نے آپ کو کبھی جھوٹ بولتے ہوئے نہیں دیکھا, آپ مجھ سے کیوں جھوٹ بولیں گے؟ ٹھیک ہے نا, تو بچہ چونکہ آپ کو جانتا ہے نا کہ آپ سچے ہیں, ٹھیک ہے نا, تو اس وجہ سے نا آپ اپنے سچ کو بچے کے سامنے پیش کریں گے. ٹھیک ہے, آپ اپنے سچ کو بچے کے سامنے پیش کریں گے کہ بچہ میں آپ سے سچ بول رہا ہوں نا. ٹھیک ہے, میں نے آپ سے کبھی جھوٹ نہیں بولا, میں آپ سے سچ بول رہا ہوں. تو اس وجہ سے وہ جو شخص ہے وہ تو جھوٹ بول سکتا ہے, میں تو آپ سے جھوٹ نہیں بول سکتا نا. تو بچے کا چونکہ آپ کے ساتھ ایسا ریلیشن شپ ہوگا نا, ٹھیک ہے, کہ وہ آپ پر بلیو کرے گا. ٹھیک ہے نا, آپ پر بلیو کرتا ہوگا, اس وجہ سے وہ آپ کی بات کو مان لے گا اور ایتھیسٹ کی بات کا انکار کر دے گا, اور وہ مان لے گا جو آپ اس کو کہہ رہے ہیں کہ ایتھیسٹ جو ہے وہ جھوٹ بول رہا ہے. ٹھیک ہے, ایتھیسٹ جھوٹ بول رہا ہے. ٹھیک ہے, لیکن یہ کیسے ہوگا؟ آپ سب سمجھ گئے ہوں گے کہ یہ ہو ہی نہیں سکتا کہ وہ آپ کی بات کو تسلیم کر لے, اگر وہ جانتا ہے کہ آپ تو خود جھوٹ بولتے ہیں, ہے نا. اگر ابا حضور خود جھوٹ بولتے ہیں اور بچے کو یہ بات پتہ ہے کہ ابو جھوٹ بولتے ہیں, تو پھر وہ ابو کی بات مانے گا؟ وہ ابو کی بات بھی نہیں مانے گا. ٹھیک ہے نا, ایتھیس کی بات تو شاید وہ مان بھی لے, ابو کی بات نہیں مانے گا, اس لیے کہ ایتھیس کو تو وہ جانتا نہیں ہے نا, ہے نا. ایتھیس کو تو وہ جانتا نہیں ہے کہ ایتھیس جھوٹ بولتا ہے کہ سچ بولتا ہے, وہ تو اس نے ایک کلیم کر دیا ایتھیس نے. تو ایتھیس کو تو یہ بچہ جانتا نہیں ہے, ابو کو تو جانتا ہے نا, ابو کو تو گھر میں دیکھتا ہے نا, رائٹ. تو ابو کو اگر وہ دیکھتا ہے کہ ابو جھوٹ بولتے ہیں, امی سے بھی جھوٹ بولتے ہیں, دادا سے بھی جھوٹ بول دیتے ہیں, اور گھر میں آنے والے شخص سے بھی جھوٹ بول دیتے ہیں, ठीक है ना, तो फिर वो अब्बू की बात पर बिल्कुल बिलीव नहीं करेगा। ठीक है, अब्बू की बात पर बिल्कुल बिलीव नहीं करेगा, उसको पता है कि मेरे अब्बू झूठे हैं, मेरे अब्बू झूठ बोल सकते हैं, तो हाउ कैन आई ट्रस्ट माई फादर, हाउ कैन आई ट्रस्ट माई फादर। तो ही वुड रादर ट्रस्ट द एथियस्ट ऑन द इंटरनेट, ही वुड रादर ट्रस्ट द एथियस्ट ऑन द इंटरनेट, जिसको कि वो बिल्कुल नहीं जानता, उसको पता ही नहीं है ये शख्स कौन है इंटरनेट के ऊपर, ठीक है ना, लेकिन वो उसको ट्रस्ट कर लेगा, वो आपको ट्रस्ट नहीं करेगा। ठीक है, और इसके नतीजे में होगा क्या, उसका ईमान जो है वो डामाडोल हो जाएगा, वो एथियस की बात को मान लेगा, उसका उसके दिल के अंदर कुरान, कुरान की तफसीर और तफसीर करने वाले उलमा, उन सब के बारे में शक बैठ जाएगा, राइट, इन सब चीजों के बारे में शक बैठ जाएगा। ठीक है, और फिर शैतान उसके इस शक को मजीद एक्सप्लॉइट करेगा और उसको ईमान के दायरे से खारिज कर देगा। लेकिन इसकी वजह क्या बनी, ठीक है, इसकी वजह क्या बनी, बाप का झूठ बोलना, ठीक है, बाप का झूठ बोलना, ठीक है, ये इसकी वजह बनी। ठीक है, तो अगर ये बात आपको समझ में आती है तो इसका क्या नतीजा होना चाहिए, इसका नतीजा ये होना चाहिए कि झूठ से तौबा कर दें, ठीक है, आज के बाद से झूठ बोलना खत्म कर दें, अल्लाह ताला से माफी मांग लें, जिंदगी में पिछले जितने झूठ बोले हैं उन सब झूठों के ऊपर अल्लाह ताला से माफी मांग लें, ठीक है, और अल्लाह ताला से ये वादा कर लें कि आइंदा मैं झूठ नहीं बोलूंगा। ठीक है, तो ऐ अल्लाह मुझे मेरी औलाद के सामने रुसवा न करना, मुझे मेरी औलाद के सामने रुसवा न करना, मेरी औलाद के ईमान की हिफाजत फरमा देना, मैं आइंदा झूठ नहीं बोलूंगा। ठीक है, बिकॉज बाकी जितने आपने जवाब दिए ना, ये सारे जवाब जो हैं ये थ्योरी हैं, ये सारे के सारे, ठीक है, ये इन तरीकों से आप अपने बच्चे को नहीं प्रूफ करवा सकते, बच्चे को आप कभी भी अल्लाह ताला नहीं दिखा सकते। ठीक है, आप बच्चे को जो है वो कभी भी जो है ना, ये जो थियोरेटिकल है ना, ईमान मुफस्सल और ईमान मुजम्मल, ठीक है, बच्चा इन चीज़ों में इंटरेस्टेड नहीं है, बच्चा इन चीज़ों में इंटरेस्टेड नहीं है, बच्चे को सवाल के जवाब चाहिए, ठीक है ना, उसको जवाब चाहिए अपने सवाल के। ठीक है, तो अगर आप जवाब देने के काबिल नहीं होंगे तो फिर वो कहीं और से जवाब लेकर के आएगा। ठीक है, और अगर आपका बच्चे के साथ ट्रस्ट रिलेशनशिप नहीं होगा, ठीक है, तो फिर वो किसी और के ऊपर ट्रस्ट करेगा। ठीक है, और ये और जो है, अगर इंटरनेट पे कोई बैठा हुआ बंदा है ना, तो मोस्ट लाइकली ये उसको ईमान से महरूम करके छोड़ेगा। तो ये कोई मामूली बातें नहीं है, ये ईमान का मामला है, ये जन्नत और जहन्नुम का मामला है। ठीक है, ये इसकी सबसे पहले जो है ना, हमने कदर सीखनी है, सबसे पहले कदर सीखनी है, ईमान की कदर क्या चीज है, ये ईमान, ठीक है, इसकी कदर सीखनी है, फिर उसके बाद हमें तौफीक मिलेगी कि हम इसकी हिफाजत के लिए तदाबीर भी कर सकें। अगर कदर ही नहीं होगी ना दिल के अंदर, ईमान की, अपने ईमान की कदर नहीं होगी, अपनी औलाद की ईमान की कदर नहीं होगी, तो फिर हम 1 घंटा बैठ करके तफसीर सुनेंगे और हमारे एक कान से वो शायद दाखिल होगी, दूसरे कान से निकल जाएगी। ठीक है, या ये कि कान के अंदर दाखिल ही नहीं होगी, बस ऊपर ही से गुजर जाएगी, सर के ऊपर ही से गुजर जाएगी। ठीक है, इसलिए कि हमें कदर नहीं है ईमान की, हमें कुरान की कदर नहीं है, हमें कुरान की तफसीर की कदर नहीं है। ठीक है, इस वजह से हम इन चीज़ों को लाइटली रहते हैं, हम अपने जॉब के अंदर किसी प्रेजेंटेशन को, किसी कॉन्फ्रेंस को, किसी सेमिनार को लाइटली नहीं लेते हैं, हम उन चीज़ों को बहुत इंपॉर्टेंस देते हैं, क्योंकि हमें उन चीज़ों की कदर है, हमें पता है हम यहाँ पर अगर लाइटली लेंगे तो हमें बॉस के सामने शर्मिंदगी उठानी पड़ेगी, हम जो है वो अपने प्रोजेक्ट को सही तरीके से मुकम्मल नहीं कर सकेंगे, हम अपनी असाइनमेंट को जो है वो सबमिट नहीं कर सकेंगे और हमारी जॉब चली जाने का खतरा है। ठीक है, हमारा रिस्क आना बंद हो जाएगा, फिर हमारी जरूरियात कैसे पूरी होंगी, हमारे बच्चों की फीस कैसे जाएगी, ठीक है, हमारे जो है वो घर के ग्रोसरी कैसे आएगी। ठीक है ना, तो ये सारी चीज़ें हमारी नज़रों में हर वक्त रहती हैं, इस वजह से ना हमारी नज़र में जॉब के ऊपर जो कुछ हो रहा होता है उसकी कदर होती है। ठीक है, लेकिन आखिरत की कदर नहीं है हमें, हमें जन्नत की कदर नहीं है, इस वजह से हम कुरान को लाइटली लेते हैं, कुरान की बातों को लाइटली लेते हैं। ठीक है, सुनते हैं और कुछ समझ में नहीं आता आगे बढ़ जाते हैं, सवाल भी नहीं पूछते, ये बात मेरे समझ में नहीं आई, आप जरा समझा दीजिए, ان چیزوں کو ہم بہت لائٹلی لیتے ہیں. تو ایسے ایمان کی اگر اتنی ناقدری کوئی بندہ کرے گا نا تو پھر اس کے اوپر سزا ملتی ہے. ٹھیک ہے نا, اتنی ناقدری, سب سے قیمتی چیز کی ناقدری, اتنی ناقدری سب سے قیمتی چیز کی. ہے کیا ہمارے پاس اور, ہمارے پاس اور ہے کیا؟ اعمال ہیں ہمارے پاس, ہمارے پاس جو ہے وہ قربانیاں ہیں جیسے کہ ہمارے اسلاف نے دی تھیں. ہم نے کوئی اپنا کچھ اپنا جسم کا کوئی ٹکڑا اللہ تعالیٰ کے راستے میں کٹوایا ہے؟ کچھ کیا ہے ہم نے اللہ تعالیٰ کے راستے میں؟ کچھ بھی تو نہیں کیا ہم. کوئی اعمال تو ہے نہیں ہمارے پاس اللہ کے سامنے پیش کرنے کے لیے. ایک لے دے کر کے یہ صرف ایمان ہی تو بچ گیا ہے, اس کی بھی قدر نہیں کرتا تو کیسے بچے گا یہ ایمان؟ تو انہم عن ربہم یومئذ لمحجوبون, ایون کافر بھی جو ہے وہ اللہ تعالیٰ کو دیکھنے کی تمنا رکھیں گے, لیکن اس دنیا میں انہوں نے اللہ والوں کی قدر نہیں کری, ان کی باتوں کو اگنور کر دیا, نہیں مان کر کے دیا, تو قیامت کے دن اس کے اوپر پشتائیں گے. آگے فرمایا کہ یہ تو ہم نے پڑھ لیا تھا, یشہدہ المقربون, نہیں یہ علیین وغیرہ کا جو معاملہ تھا وہ بھی ہم نے پڑھنا تھا. تو ان کتاب الابرار لفی علیین, پیج نمبر 696 کا لاسٹ پیراگراف ہے کہ علیین بعض حضرات کے نزدیک علو کی جمع ہے, واحد ہے علو اور اس کی جمع علیین ہے, اور مراد اس کا اعلیٰ درجے کا علو اور بلندی ہے, یعنی ایک بہت ہی اعلیٰ درجے کی بلند, اعلیٰ درجے کا بلند مقام جو ہے وہ علیین ہے. اور فرا کے نزدیک یہ ایک موضع کا نام ہے. فرا کیا ہے؟ فرا ایک عربی زبان کا بہت بڑا ماہر گزرا ہے, یعنی بہت بڑا گرامیرین, عرب گرامیرین, تو اس کا نام تھا فرا. تو فرا نے فرمایا کہ یہ ایک جگہ کا نام ہے, ایک موضع یعنی ایک جگہ کا نام ہے, موضعن, جس کے اوپر کوئی چیز رکھی جاتی ہے. وضع یزعو وضعن فہو موضعن, ٹھیک ہے, رکھنے کی کوئی جگہ, کوئی مقام. یہ ایک موضع کا نام ہے یا موضع کا نام ہے. وزن جمع پر آیا ہے لیکن یہ جمع نہیں ہے, یعنی یہ جمع کے پیٹرن پر تو ہے, جیسے کہ آپ جانتے ہیں کہ مؤمنین یہ جمع ہے, اسی طریقے سے علیین یہ جمع کا پیٹرن تو ہے لیکن یہ جمع ہے نہیں, بلکہ یہ صرف اس جگہ کا نام ہے. ٹھیک ہے, علیین اس جگہ کا نام ہے. اور لفظ سجین کی تحقیق میں اوپر گزر چکا ہے کہ حضرت براء بن عازب رضی اللہ تعالیٰ عنہ کی مرفوع روایت سے ثابت ہے کہ علیین ساتویں آسمان پر زیر عرش ایک مقام ہے جس میں مومنین کے ارواح اور صحائف اعمال رکھے جاتے ہیں. ساتویں آسمان کے اوپر زیر عرش, یعنی عرش کے نیچے ساتویں آسمان کے اوپر, یہ ایک مقام ہے جہاں پر مومنین کی ارواح بھی ہوتی ہیں اور ان کے اعمال نامے بھی, یعنی جو جن صحیفوں میں ان کے اعمال نامے لکھے ہوئے ہیں وہ بھی وہاں پر رکھے جاتے ہیں, ساتویں آسمان پہ ہے. اوکے, آگے جو کتاب و مرقوم مذکور ہے یہ بھی علیین کی تفسیر نہیں بلکہ ابرار کے نام اعمال کا بیان ہے جس کا ذکر اوپر انہ کتاب الابرار میں آیا ہے. تو اگرچہ کہ علیین کے بعد آیت آتی ہے نا کتاب و مرقوم, لیکن کتاب و مرقوم جو ہے وہ دراصل نام اعمال کے بارے میں بات ہو رہی ہے کہ یہ ایک لکھی ہوئی کتاب ہے. تو یہ جو لکھی ہوئی کتاب ہے یعنی نیک لوگوں کا نام اعمال. تو یشہدہ المقربون, اس کے بارے میں اللہ تعالیٰ فرماتے ہیں کہ یشہدہ المقربون, یشہدو شہود سے مشتق ہے جس کے معنی حاضر ہونے اور مشاہدہ کرنے کے آتے ہیں. شہود مطلب شہادت دینا, مشاہدہ کرنا. بعض حضرات مفسرین نے فرمایا کہ مراد آیت کی یہ ہے کہ ابرار, ابرار مطلب نیک لوگ, کیونکہ بر ہوتا ہے نیکی, بر کا مطلب ہوتا ہے نیکی, اور ابرار جو ہے وہ نیک لوگوں کے لیے استعمال ہوتا ہے. تو ابرار اور صالحین, صالحین بھی نیکی, نیک لوگ ہی کا مطلب ہے. تو ابرار و صالحین کی کتاب الاعمال کو مقربین دیکھتے ہوں گے, اور مراد مقربین سے فرشتے ہیں, یعنی یہاں پر مقربین جو ہے نا وہ مقرب انسان نہیں ہے, مقرب بندے نہیں ہیں, بلکہ مقرب فرشتے مراد ہیں. اور دیکھنے سے مراد کیا ہے؟ دیکھنے سے مراد اس کی نگرانی اور حفاظت ہے, یعنی ان فرشتوں کو اللہ تعالیٰ نے इलीजीन में जो नामे अमाल रखे हुए हैं नेक लोगों के, उनकी निगरानी के ऊपर लगाया हुआ है, बस वॉच करते रहते हैं। हालांकि कोई ऐसा नहीं है कि कोई आके चुरा जाएगा वहां से, बस अल्लाह ताला ने फरिश्तों को मुख्तलिफ काम असाइन किए हुए, तो ये बैठे वहां पर देखते रहते हैं नामे अमाल। मतलब ये है कि अबरार और सालिहीन के सहाइफ अमाल मुकर्रब फरिश्तों की निगरानी में होंगे। शुहूद से मुराद हुजूर के मानी लिए जाएं तो यशहदुहु की जमीर किताब की बजाय इल्लीजीन की तरफ राजी होगी, और मानी आयत के ये होंगे कि मुकर्रबीन बारगाह की अरवाह इसी मुकाम इल्लीजीन में हाजिर होंगी, क्योंकि यही मुकाम उनकी अरवाह का मुस्तकर बनाया गया है। यानी यशहदुहुल मुकर्रबूना का मतलब ये है कि ये जो मुकर्रब, यानी ये एक दूसरी तफसीर बयान कर रहे हैं आप, ठीक है। पहली तफसीर क्या थी कि नेक लोगों के नाम अमाल इल्लीयीन में होंगे और वहां पर जो मुकर्रब फरिश्ते होंगे वो उनको वॉच कर रहे होंगे, ये पहली तफसीर है। एक और तफसीर इस आयत की इन्होंने फरमाई कि शहूद का जो लफ्ज है इससे मुराद हुजूर लिया जाए, यानी हाजिर, ठीक है। तो मुकर्रब लोग हाजिर होंगे इल्लीयीन के अंदर, ठीक है, मुकर्रब लोग इल्लीयीन के अंदर हाजिर होंगे, तो फिर इसका मतलब ये बनेगा कि यशहदुहुल मुकर्रबून का मतलब है कि यशहदुहु में जो हु की जमीर है वो किताब की बजाय इल्लीयीन की तरफ राजी होगी, ठीक है। यानी मुकर्रब लोग जो है ना वो इल्लीयीन को, इल्लीयीन में हाजिर होंगे, ठीक है। मजीद इसकी तफसील तो नहफ के एक डिस्कशन बन जाएगी, तो इस वजह से बस इतना समझ लें कि मुकर्रब लोग जो है वो इल्लीयीन में हाजिर होंगे, यानी उनकी रूहें इल्लीयीन में हाजिर होंगी, ठीक है, क्योंकि यही मुकाम उनकी अरवाह का मुस्तकर स्टेशन बनाया गया है। मैं आपका भी सवाल पढ़ता हूँ, पहले जरा एक थोड़ा सा पढ़ लूँ। और जिस तरह सिज्जीन कुफार की अरवाह का मुस्तकर है, इसकी दलील वो हदीस है जो सही मुस्लिम में हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु से रवायत की है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि शुहदा की अरवाह अल्लाह तआला के नजदीक सब्ज परिंदों के पोटों में होंगी। पोटे गालबन पैंक्रियास को कहते हैं, ठीक है। तो सब्ज परिंदे जो कि यानी वहां पर मौजूद होंगे, तो जो शुहदा होते हैं उनकी अरवाह सब्ज परिंदों के पोटों में पहुंचा दी जाती हैं, और वो सब्ज परिंदे जन्नत के बागात और नहरों की के सैर करते होंगे। यानी सब्ज परिंदे जो हैं वो उड़ते हैं और उड़ करके जो है वो जन्नत के बागात और नहरों की सैर करते हैं और फिर वापस इल्लीयीन के अंदर आ जाते हैं। तो ये चूंकि उनके पोटों के अंदर मौजूद होते हैं इनकी अरवाह, तो ये अरवाह भी जो है नेक लोगों की ये परिंदों के साथ जो है वो सैर करती हैं जन्नत की, और उनके रहने की जगह किंदील होंगे जो अर्श के नीचे मुअल्लक हैं। यानी कुछ लैंटर्न टाइप की चीजें होंगी, किंदील टाइप की चीजें होंगी जो कि अर्श के नीचे मुअल्लक हैं, लटकी हुई हैं, तो वो गोया के इन परिंदों के घोंसले होंगे जिन परिंदों के पोटों के अंदर इन नेक लोगों की अरवाह होंगी। इससे मालूम हुआ कि शुहदा की अरवाह तहतुल अर्श रहेंगी, यानी अर्श के नीचे रहेंगी, क्योंकि इल्लीयीन अर्श के नीचे ही है ना, तो तहतुल अर्श रहेंगी और जन्नत की सैर कर सकेंगी, ठीक है। अच्छा, अब इसके बाद सूरह यासीन में हबीब नज्जार का एक वाकया है, ठीक है। एक मिनट में आपका ये सवाल जब तक पढ़ लेता हूँ। मौलाना, मैंने एक आलिम साहब से सुना था कि कुरान में एक मिसाल है कि जब कोई अल्लाह के मुनकर समंदर में कश्ती में सफर करते हैं और कश्ती तूफान में फंस जाए, तो उनसे पूछे कि वो तूफान से निजात पाने के लिए किसको पुकारते हैं, क्या इस मिसाल के जरिए हम अपने बच्चों को समझा सकते हैं। हाँ, बच्चों को समझा सकते हैं कि ये जो काफिर होते हैं जो कि अल्लाह ताला से शिर्क करते हैं या अल्लाह ताला के साथ जो आखिरत का इनकार करते हैं वगैरह, तो ये लोग जो है ना ये अल्लाह ताला को जानते हैं, मानते हैं, क्योंकि जब उनके ऊपर मुसीबत पड़ती है तो ये अल्लाह ताला को ही पुकारते हैं, ठीक है। तो ये तो आप अपने बच्चों को आम काफिरों के बारे में बता सकते हैं, हिंदू के बारे में कह सकते हैं, ईसाई के बारे में कह सकते हैं, क्योंकि ये जो आयत है ना, इस आयत में जो मिसाल बयान की गई है ना, ये मुशरिकीन के लिए बयान की गई है, ठीक है, कि मुशरिकीन जो है वो आम हालात के अंदर तो कई खुदाओं को पुकारते हैं, ठीक ठीक है, जैसे हिंदुओं का मामला आपको पता है कि जी बारिश के लिए फलाना देवी है और उसके लिए फलाना देवता है और उसके लिए फलाना बुत है, उसके लिए फलाना चीज है, ठीक है ना। लेकिन जब ये तूफान में फंसते हैं ना और इनकी जान को बनती है तो ये इन बुतों को नहीं पुकारते, बल्कि ये सिर्फ एक अल्लाह को पुकारते हैं। जैसे हिंदू जो है ना वो अल्लाह के नाम से अगर वाकिफ नहीं होगा तो वो ईश्वर को पुकारेगा, ठीक है, ईश्वर को पुकारेगा, जो कि उनके डिक्शनरी के अंदर अल्लाह का अल्टरनेट वर्ड है, ठीक है, एक अल्लाह को पुकारेगा, कई अल्लाहों को नहीं पुकारेगा, कई खुदाओं को नहीं पुकारेगा, ठीक है। तो ये जो मिसाल आप जिसकी तरफ पॉइंट कर रहे हैं ना, जिसकी बात कर रहे हैं, ये मुशरिकीन के लिए है, ठीक है ना। ये आजिज जो अभी बात कर रहा था आपके सामने, वो हिंदू ईसाई और इन सब की बात नहीं कर रहा था, मैं एथियस्ट की बात कर रहा था। एथियस जो है ना ये कई खुदाओं को नहीं पुकारता, एथियस जो है ये सिरे से खुदा का ही मुनकर होता है कि दुनिया जो है वो खुद ब खुद वजूद में आई है, ये खुदा ने नहीं बनाई है, ठीक है। तो ये एक्चुअली पुराने जमाने के एथियस ऐसे होते थे, आज के जमाने के एथियस भी जो है ना वो भी मॉडर्न हो गए, वो अब इस तरह की बातें भी नहीं करते, वो अब दूसरी बातें करते हैं। खैर वो बिल्कुल एक डिफरेंट मॉडल स्टार्ट हो जाएगा, तो आपके सवाल का कम से कम जवाब तो हो गया। अच्छा, हिंदुओं में इसे नस्तिक कहते हैं, नस्तिक। अच्छा, पता नहीं है, मैंने ईश्वर पढ़ा था, आप लोग ज़ाहिर इंडिया में आपका ज़्यादा करीबी उनका मुशाहिदा होगा तो आप ज़्यादा बेहतर जानते हैं। अच्छा, सूरह यासीन में हबीब नज्जार के वाक़े में आया है। सूरह यासीन जो है ना उसमें तकरीबन शुरू ही के अंदर अल्लाह ताला जो है वो तीन रसूलों का हाल बयान करते हैं, ठीक है। वजा मिन अक्सल मदीनते रजुन यस्वा काला या कौम इत्तखिदुल मुमिनीन, जो खैर को एग्जैक्टली ऐसी आयत नहीं है, लेकिन उसके अंदर ना एक बंदा है हबीब नज्जार, उसका तस्किरा है, ठीक है। तो वो जो था वो नबी नहीं थे बल्कि वो इन तीन नबियों के ऊपर ईमान लेकर के आ गए थे, ठीक है। तो इन्होंने आकर के मजमे में नबियों को की हिमायत करी थी कि ए लोगों, ए मेरी कौम के लोगों, तुम इन नबियों की मुखालफत क्यों कर रहे हो, ये तो तुमसे जो है वो कोई यानी कोई मुआवजा तलब नहीं कर रहा, ये तो तुम्हें खैर की बात बता रहे हैं। तो वो जो इसकी कौम के लोग थे, इन लोगों ने नबियों को तो छोड़ दिया और इसको पकड़ के मारना शुरू कर दिया, ठीक है, और इतना मारा कि कत्ल ही कर दिया, ठीक है। तो जब इसको कत्ल कर दिया ना तो अल्लाह ताला फरमाते हैं क़ीलत खुलिल जन्ना, कि इनसे कहा गया कि जन्नत में दाखिल हो जाओ, ठीक है, जन्नत में दाखिल हो जाओ। तो उन्होंने फिर आगे से जवाब दिया कि काला या लैत कौमी या अलमून बिमा गफर अली रब्बी, कि काश के मेरी कौम को मालूम होता कि मेरे रब ने मुझे माफ कर दिया, ठीक है। तो अब इस आयत के अंदर जो है ना क़ीलत खुले जन्ना, कि जन्नत में दाखिल हो जाओ, उसके बारे में बात कर रहे हैं कि भाई जन्नत में तो हम अभी दाखिल नहीं हो सकते, ठीक है ना, जन्नत में दाखिला तो आखिरत के हिसाब किताब के बाद होगा, ठीक है ना। तो फिर ये हबीब नज्जार को जो है वो अल्लाह ताला ने जन्नत में दाखिले का हुक्म कैसे दे दिया, ठीक है, हालांकि जन्नत और जहन्नुम का मामला तो अभी शुरू ही नहीं हुआ, ठीक है, वो तो आखिरत के हिसाब किताब के बाद होगा। तो उसको एक्सप्लेन कर रहे हैं कि इससे मालूम हुआ कि हबीब नज्जार, यानी बज़ाहिर इससे मालूम हुआ कि हबीब नज्जार मौत के साथ ही जन्नत में दाखिल हो गए, और बाज़ रिवायात हदीस से भी अरवाह मोमिनीन का जन्नत में होना मालूम होता है, ठीक है। इन सब का हासिल एक ही है कि मुस्तकर इन अरवाह का सातवें आसमान पर तहतुल अर्श है, और यही मुकाम जन्नत का भी है। इन अरवाह को जन्नत की सैर करने का इख्तियार दिया गया है, ठीक है, जन्नत में अभी ये दाखिल नहीं होंगे, लेकिन उन उड़ने वाले जो सब्ज परिंदे हैं उनके पोटों में बैठ करके ये जन्नत की सैर करके वापस अपने घर इल्लियीन में आ जाएंगे। इल्लियीन अलग मुकाम है और जन्नत और जहन्नुम अलग मुकाम है, ठीक है। तो जन्नत के अंदर ये अभी जाके रहना नहीं शुरू हो सकते, रहना नहीं शुरू होंगे, बल्कि इनको जो है वो जन्नत की सैर का टिकट दे दिया गया, ठीक है। तो क़ीलत खुले जन्नत का ये मतलब है कि इनको जन्नत में दाखिल नहीं किया गया, बल्कि जन्नत में दाखिले का इनको परमिट दे दिया है कि जाकर के सैर करके वापस आ जाओ, ठीक है। इल्लियीन और दूसरी जगह नाम जहन में नहीं आ रहा, यहया पे रूही क़यामत तक रहेगी, यहाँ पर रूहें क़यामत तक रहेंगी और क़यामत के रोज़ वहीं से उठाई जाएंगी, क्या ये रूह कहाँ पर रहेंगी ना, ये इसकी एग्जैक्ट तफसील इंशाल्लाह आगे आ रही है, ठीक है, तो उसको वहीं पर डिस्कस करते हैं। नास्तिक यानी मुनकिरे खुदा। अच्छा, ये आप कह रहे थे कि हिंदुओं में इसे नास्तिक कहते हैं। अच्छा, एथियस्ट लोगों को हिंदी में नास्तिक कहते हैं। ओके, ठीक है, जज़ाकुमुल्लाह। तो आगे कहते हैं कि इन अरवाह को जन्नत की सैर करने का इख्तियार दिया गया है, और यहाँ अगरचे ये हाल सिर्फ मुकर्रबीन का उनकी आला खसूसियत और फजीलत की वजह से बयान किया गया है, मगर दर हकीकत यही मुस्तकर तमाम मोमिनीन की अरवाह का भी है। ठीक है, यानी अगर इस आयत का मफहूम यशहदुहुल मुकर्रबून का मफहूम जो है वो यशहदुहु बमाने हुजूरी लिया जाए, तो इसका मतलब क्या बनता है कि मुकर्रबीन जो है यहाँ पर हाजिर होंगे, यहाँ पर मौजूद होंगे इलियीन के अंदर। ठीक है, तो यही फरमा रहे हैं कि यहाँ पर सिर्फ मुकर्रबीन हाजिर नहीं होंगे बल्कि जितने भी मोमिनीन होंगे ना, वो सारे के सारे, यानी उन सब के सब की अरवाह जो हैं वो इलियीन के अंदर ही होंगी। जैसा कि हजरत काब बिन मालिक रज़ी अल्लाह अन्हु की हदीस में है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मोमिन की रूह एक परिंदे की शक्ल में जन्नत के दरख्तों में मुअल्लक रहेगी यहाँ तक के क़यामत के रोज़ वह अपने जिस्म में फिर लौट जाए। ठीक है, तो जन्नत के दरख्तों में मुअल्लक से मुराद ये कि यही जो ऊपर फरमाया था कि अर्श के नीचे जो कंदील टाइप की चीज़ें लटकी हुई होंगी और उनके अंदर ये यानी गोया के इन परिंदों के घोंसले होंगे। ठीक है, तो वो परिंदे की शक्ल में फिर इन इन कंदीलों के अंदर मौजूद होंगी, और कंदीलें हो सकता है कि दरख्त टाइप की चीज़ से से लटके हुए हों। तो इसी मजमून की एक हदीस उम्मेहानी रज़ी अल्लाह तआला अन्हा की रिवायत से मुस्नद अहमद और तिबरानी में आई है। क्या लिख रहे हैं कि हाजी अब्दुल वहाब साहब रायवंड के हालात बहुत सीरियस हैं, डॉक्टर ने जवाब दे दिया है, दुआ की दरख्वास्त। अल्लाह ताला उनके साथ आसानी का मामला फरमाए, उनके तमाम मामलात को उनके ऊपर अच्छे से अच्छा बनाए, उनके आने वाली तमाम जो मंजिलें हैं उन सबको बेहतर से बेहतर बनाए। हम सब उनके लिए दुआगो हैं। नेक लोगों के लिए दुआ करने से हमारा अपना फ़ायदा होता है। मुकर अरवाह यानी मौत के बाद इंसानी रूहों का मकाम कहाँ है। ठीक है, तो अरवाह का मकाम कहाँ है मौत के बाद, इस मामले में रिवायात हदीस बज़ाहिर मुख्तलिफ हैं। सिज्जीन और इलियीन की तफसीर में जो रिवायात ऊपर मस्कूर हुई हैं उनसे मालूम होता है कि अरवाह कुफ्फार सिज्जीन में रहती हैं जो सातवीं ज़मीन में हैं, और अरवाह मोमिनीन इलियीन में रहती हैं जो सातवें आसमान पर ज़ेर अर्श है। और मजकूर सदर रिवायात में बात से यह भी मालूम होता है कि अरवाह कुफार जहन्नुम में रहती हैं और अरवाह मोमिनीन जन्नत में रहेंगी। ठीक है ना, तो अब ये बहुत सारी मल्टीपल चीज़ें आ गई कि जी कहीं पर ये है कि जन्नत में रहती हैं और कहीं पर है कि इलियीन में रहती हैं मोमिनीन की अरवाह, और उसी तरह से काफिरों के लिए कहीं पर है कि जहन्नुम में रहती हैं और कहीं पर है कि सिज्जीन में रहती हैं। तो अब इसको एक्सप्लेन करेंगे। तो बाज़ रिवायात हदीस से ये मालूम होता है कि मोमिनीन और कुफार दोनों की रूहें उनकी कब्रों में रहती हैं। ठीक है, अब ये कब्रों वाली भी रिवायात मौजूद हैं, जैसे कि हज़रत बरा बिन आज़िब की तवील हदीस में है कि जब मोमिन की रूह को आसमान में फरिश्ते ले जाते हैं तो हक ताला फरमाते हैं कि मेरे इस बंदे का आमाल नामा इलियीन में लिख दो और उसको ज़मीन की तरफ लौटा दो, क्योंकि उसको मैंने ज़मीन ही से पैदा किया है और मरने के बाद उसी में लौटाऊंगा। ठीक है, और फिर उसी जमीन से उनको दोबारा जिंदा करके निकालूंगा। ठीक है, तो इस हुक्म पर फरिश्ते उसकी रूह को कब्र में लौटा देते हैं। ठीक है, तो ये तवील हदीस मौजूद है, बुखारी शरीफ की गालबन हदीस है, मुस्लिम शरीफ की हदीस है कि किस तरीके से रूह निकालने के बाद फरिश्ते जो है वो उसको ऊपर लेकर के जाते हैं अल्लाह ताला के पास, और अल्लाह ताला फिर उसको उसके बारे में फैसला फरमा करके फरिश्तों को कहते हैं कि इसको वापस इसकी कब्र में लौटा दो, यानी कब्र में जो इसका जिस्म है उस जिस्म के अंदर इसको लौटा दो। ठीक है, बज़ाहिर इसका मतलब ऐसे ही लगता है। इसी तरह काफिर की रूह के लिए आसमान के दरवाजे नहीं खोले जाएंगे और हुक्म होगा कि उसको उसकी कब्र में लौटा दो। इमाम इब्ने अब्दुल बर ने इसी को तरजीह दी है कि सबकी अरवाह बादल मौत कब्र ही में रहती हैं। इनमें पहली और दूसरी रिवायात में जो ये इख्तिलाफ पाया जाता है कि बाद से अरवाह मोमिनीन का इलियीन में रहना मालूम होता है और बाद से जन्नत में रहना, तो गौर किया जाए तो ये कोई इख्तिलाफ नहीं है, क्योंकि मकाम इलियीन भी सातवें आसमान पर जेर अर्श है اور جنت کا بھی یہی مقام خود قرآن کریم کی تصریح سے ثابت ہے، عند سدرۃ المنتہا عندہا جنۃ المأوی، ٹھیک ہے، کہ جنت جو ہے وہ سدرۃ المنتہا کے قریب ہے اور اس کے قریب جو ہے وہ جنت المأوی ہے، ٹھیک ہے، یعنی جنت بھی جو ہے وہ بھی ساتھ میں آسمان کے اوپر ہے اور عرش کے نیچے ہے، جیسے آپ کو پچھلی کلاس میں بتایا تھا کہ سب کچھ عرش کے نیچے ہے اور عرش کے اوپر کون ہے؟ صرف اللہ تعالیٰ ہے، ٹھیک ہے، تو اللہ تعالیٰ کے علاوہ سب کچھ جو ہے وہ اللہ تعالیٰ کے عرش کے تحت ہے، یعنی جنت بھی دوزخ بھی اور جو کچھ ہے وہ سب کا سب وہیں پر ہے، ٹھیک ہے، نیچے ہے یعنی عرش کے، اب کتنا نیچے ہے یہ الگ ہے کہ بھئی کوئی چیز جو ہے وہ ایگزیکٹلی نیچے ہے، امیڈیٹلی نیچے ہے، اور کوئی چیز جو ہے وہ زیادہ نیچے ہے، کوئی چیز اس سے زیادہ نیچے ہے، کوئی اس سے زیادہ نیچے ہے، ٹھیک ہے، تو یہ فرما رہے ہیں کہ یہ جو بظاہر اختلاف نظر آتا ہے نا کہ کہیں پہ الیین لکھا ہوا ہے، کہیں پہ جنت لکھا ہوا ہے، کہیں پہ جو ہے وہ قبر لکھا ہوا ہے، ٹھیک ہے، تو یہ بظاہر اختلاف نظر آتا ہے لیکن حقیقت میں کوئی اختلاف نہیں ہے، کیونکہ الیین اور جنت تو برابر برابر ہے، ساتویں آسمان کے اوپر ہے، برابر برابر ہے، اور جیسے ابھی آپ کو بتا دیا کہ الیین میں تو وہ رہیں گے لیکن جانوروں وہ جو پرندے ہوں گے ان کے پوٹوں میں ہوں گے تو جنت کی سیریں بھی کریں گے، ٹھیک ہے نا، تو اس طریقے سے وہ ایک طرح سے جنت میں بھی رہتے ہیں، ٹھیک ہے، تو اس میں تصریح ہے کہ جنت جو ہے وہ سدرۃ، یعنی یہ جو آیت ہے نا سورہ نجم کی آیت، ٹھیک ہے، یہ سورہ نجم کی آیت ہے کہ اس میں تصریح ہے کہ جنت سدرۃ المنتہا کے پاس ہے، اور سدرہ کا ساتویں آسمان میں ہونا حدیث سے ثابت ہے، جیسے کہ نبی علیہ السلام معراج پر تشریف لے گئے تو ساتویں آسمان پر پہنچنے کے بعد نبی علیہ السلام نے یہ ساری چیزیں دیکھیں اور بالآخر دیکھتے 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 ایک بیری کے درخت کے پاس پہنچے، بیری کا پیڑ تھا، ٹھیک ہے، بیری یعنی جو وائلڈ بیریز ہوتی ہیں نا اس طرح کا ایک درخت تھا، اس کو سدرا کہتے ہیں، سدرا کس چیز کو کہتے ہیں؟ بیری کے درخت کو، تو ایک بیری کا درخت تھا اور وہ جو تھا نا سدرۃ المنتہا تھا، یعنی دس واز دا ایکسٹریم لمٹ، ٹھیک ہے نا، یعنی یہ ساری مخلوقات کی لمٹ تھی، اس کے بعد مخلوق نہیں تھی، اس کے بعد کون تھا؟ اس کے بعد اللہ تعالیٰ کا عرش جس کے اوپر اللہ تعالیٰ خود یعنی خالق، ٹھیک ہے، تو یہ گویا کہ مخلوق کی لمٹ تھی جہاں پہ نبی علیہ الصلوۃ والسلام پہنچے، اور یہاں پہ پہنچ کے پھر کیا ہوا تھا؟ مشہور واقعہ ہوا تھا کہ جبرائیل علیہ السلام نے آگے جانے سے معذرت کر لی تھی کہ میں اب یہاں سے میں آگے نہیں جا سکتا، یہاں سے آپ اکیلے آگے جائیں گے، اگر میں آگے گیا میں بچوں گا نہیں، میرے پر جل جائیں گے یا میں بچوں گا نہیں، جو بھی، ٹھیک ہے، اس کے آگے نبی علیہ الصلوۃ والسلام خود اکیلے گئے تھے، اور اس کے آگے جا کر کے پھر اللہ تعالیٰ کے ساتھ وہ کلام ہوا تھا جو کہ اللہ تعالیٰ نے ہمارے اوپر ہم گناہگاروں پر مہربانی فرما کر کے نماز کا حصہ بنا دیا۔ التحیات للہ والصلوات والطیبات السلام علیکہ یا ایہا النبی، رائٹ، تو یہ کلام پھر اللہ تعالیٰ کے درمیان ہوا، پھر وہیں پر اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو 50 نمازوں کا تحفہ عطا فرمایا جو کہ گھٹتے 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 بالآخر 5 نمازیں رہ گئیں، ٹھیک ہے، تو یہ جو جنت ہے یہ سدرۃ المنتہا کے پاس ہے، اور سدرہ کا یعنی اس بیری کے درخت کا ساتویں آسمان میں ہونا حدیث سے ثابت ہے، اور خصوصاً وہ معراج والی حدیث سے ثابت ہے، اس لیے مقام ارواح جب الیین ہوا تو جنت کے متصل ہے، نیکسٹ ڈور فرام جنت، رائٹ، اور ان ارواح کو جنت کے باغات کی سیر نصیب ہے، اس لیے ان کا مقام جنت بھی کہا جا سکتا ہے، ٹھیک ہے، اب اس کے بعد جو ہے نا ایک بڑی ٹیکنیکل ڈسکشن فرماتے ہیں کہ اسی طرح کفار کی ارواح سجین میں ہیں اور وہ ساتویں زمین میں ہے، ٹھیک ہے، یعنی بالکل نیچے نیچے سے بھی نیچے سے بھی نیچے سے بھی نیچے، بالکل ساتویں زمین کے بھی جو لوور حصہ ہے وہاں پر ہیں یہ، اور حدیث سے یہ بھی ثابت ہے کہ جہنم بھی ساتویں زمین میں ہے، ٹھیک ہے، جہنم بھی وہیں پر ہے ساتویں زمین کے نیچے، اور اہل سجین کو جہنم کی تپش اور ایزائیں پہنچتی رہیں گی، اس لیے ان کا مقام جہنم میں کہہ دینا بھی صحیح ہے، ٹھیک ہے، البتہ اوپر جس روایت میں ارواح کا قبروں میں رہنا معلوم ہوتا ہے، ٹھیک ہے نا، اب کیا بات رہ گئی؟ قبروں کے والی بات رہ گئی، جنت اور جہنم والا مسئلہ تو طے ہو گیا کہ بھئی دونوں ہی برابر برابر ہی ہیں، جنت جو ہے لیین کے برابر میں اور جہنم جو ہے وہ سجین کے برابر میں، تو یہ مسئلہ تو حل ہو گیا، ٹھیک ہے نا، اب مسئلہ رہ گیا کہ ارواح میں قبروں کا ہونا، پھر وہ بھی تو لکھا ہوا ہے حدیث کے اندر، تو اس کا کیا مطلب ہے؟ تو فرماتے ہیں کہ بظاہر پچھلی دونوں روایتوں سے یہ بات بہت مختلف ہے، تو اس کی تطبیق یعنی اب اس کو آپ نے منطبق کرنا ہے، اختلاف کو آپ نے جو ہے نا وہ اب ایکسپلین اوے کرنا ہے، ایکسپلین کلیئر کلیئرفائی کرنا ہے، تو اس کی تطبیق کرنی ہے اس کو کہتے ہیں کوریلیٹ کرنا. ٹھیک ہے, جو اگر تھوڑا ٹریپس وغیرہ نیٹ ورک وغیرہ کے بارے میں تھوڑا واقف ہوں گے تو ان کو پتا ہوگا یہ کوریلیشن کیا چیز ہوتی ہے. تو اب کوریلیشن کرنی ہے تو کہتے ہیں کہ بحقی زمانہ, یعنی اپنے زمانے کے بیحقی رحمۃ اللہ علیہ, امام بیحقی رحمۃ اللہ علیہ شروع کے زمانے کے بہت بڑے مفسر قرآن, بہت بڑے عالم گزرے, لیکن برے صغیر ہندوستان کے اندر حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ علیہ جو کہ ہم سے زیادہ پہلے نہیں گزرے, یہ مغل بادشاہوں کے زمانے کے ہیں یہ حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ علیہ, تو یہ بھی اتنے بڑے مفسر تھے اور اتنے بڑے عالم تھے کہ ان کو بیحقی زمانہ یعنی اپنے زمانے کی بیحقی کا خطاب دیا جاتا ہے. ٹھیک ہے, حضرت مظہر جان جانا رحمۃ اللہ علیہ جو کہ سلسلہ نقشبندیہ کے ایک بہت بڑے بزرگ گزرے ہیں, تو یہ ان کے مرید تھے حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ علیہ. انہوں نے تفسیر مظہری لکھی, ٹھیک ہے, یعنی انہوں نے تفسیر لکھی اور اس کا نام تفسیر مظہری رکھا, یعنی اپنے شیخ کے نام کے اوپر اپنی تفسیر کا نام رکھا تفسیر مظہری. تو انہوں نے تفسیر مظہری میں یہ بیان کی ہے کہ یہ بات کچھ بعید نہیں کہ اصل مستقر ارواح کا علیجین اور سجین ہی ہو, مگر ان ارواح کا ایک خاص رابطہ قبروں کے ساتھ بھی قائم ہو. ٹھیک ہے, کیا کہہ رہے ہیں, اگر کسی نان مسلم کی موت ہوتی ہے تو فی نار جہنم کہتے ہیں, ایسا بول سکتے ہیں کیا؟ فی نار جہنم, نار جہنم یہاں پہ مراد ہے کہ جب آخرت میں حساب کتاب ہوگا تو وہ فی نار جہنم. اب یہ فی نار جہنم بولتے ہیں اسے کیا مراد, آپ بولنا شروع کر دیتے ہیں جب کسی کا نان مسلم کی موت ہوتی ہے تو ایسا تو ہم نے تو کبھی نہیں سنا کہ کوئی کسی کے بارے میں آپ نے سنا کہ وہ مر گیا تو اب بولنا شروع ہو جائے فی نار جہنم. خیر اگر آپ بولتے ہیں تو پھر آپ دیپ جانتے ہوں گے بھائی کیوں بولتے ہیں. anyway, نارے جہنم جو ہے وہ تو حساب کتاب کے بعد پہنچیں گے وہاں پر, تو سجین تک تو کم از کم پہنچا دیے جاتے ہیں جو نان مسلم ہوتے ہیں. خیر مگر تو کہتے ہیں کہ یہ جو الین اور سجین میں جو ہے نا وہ تو روحیں وہیں پر ہوں گی, لیکن ان ارواح کا ایک خاص رابطہ قبروں کے ساتھ بھی قائم ہو. اس رابطے کی حقیقت تو اللہ کے سوا کوئی نہیں جان سکتا, یعنی یہ exactly کیسے رابطہ ہوتا ہے, کس میڈیم کے اوپر یہ رابطہ ہوتا ہے, مگر جس طرح آفتاب مہتاب آسمان میں ہیں, سورج اور چاند, آفتاب سورج کو کہتے ہیں مہتاب چاند کو کہتے ہیں, جس طرح سورج اور چاند آسمان میں ہیں اور ان کی شعائیں زمین پر پڑ کر اس کو روشن بھی کر دیتی ہیں اور گرم بھی کر دیتی ہیں, اسی طرح الیجین و سجین کے ارواح کا کوئی رابطہ معنویہ قبروں سے ہو سکتا ہے, یعنی کوئی ایسا رابطہ ہو سکتا ہے جو کہ میٹیریل قسم کا رابطہ نہ ہو لیکن روحانی رابطہ ہو یا مانوی رابطہ ہو. ٹھیک ہے, اسی قسم کا رابطہ جو ہے وہ قبروں سے ہو سکتا ہے. اور ان تمام اقوال کی تطبیق میں حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ علیہ کی تحقیق سورہ نازعات کی تفسیر میں ابھی گزر چکی ہے, جس کا حاصل یہ ہے, ابھی ہم نے سورہ نازعات کی تفسیر چونکہ پڑھی نہیں ہے کیونکہ ہم تو بیکورڈ چل رہے ہیں نا, تو ابھی سورہ نازعات میں پہنچے نہیں, لیکن وہاں پر بھی اس کی تھوڑی سی اور تفسیر لکھی ہوئی ہے, تو اس کا حاصل انہوں نے یعنی اس کی سمری یہاں پر لکھ دی ہے. اس کا حاصل یہ ہے کہ روح کی دو قسمیں ہیں. ٹھیک ہے, یہ جو روح ہے نا ہماری, اس کی دو قسمیں ہیں. ایک ہے جسم لطیف جو انسان کے بدن میں حلول کرتا ہے, یعنی ہمارے بدن کے اندر داخل ہو جاتا ہے. ہمارا بدن کیا ہے, یہ کثیف چیز ہے. کثیف کہتے ہیں گاڑھی چیز کو, تھک چیز کو, اور لطیف کہتے ہیں بہت ہی یعنی باریک چیز, بہت ہی یعنی لکوڈ ٹائپ کی چیز, ٹھیک ہے, اس کو لطیف کہتے ہیں. تو یعنی گیسیس ٹائپ کی چیز, ٹھیک ہے نا. تو روح جو ہے وہ ایک جسم لطیف ہے جو کہ ہمارے بدن کے اندر حلول کر جاتا ہے, بدن کے اندر داخل ہو جاتا ہے اور بدن کے تمام حصوں میں پہنچ جاتا ہے یہ. ٹھیک ہے, یعنی ایک ایک باڈی پارٹ جو آپ کا ہے اس میں آپ کی روح موجود ہوتی ہے, ہماری روح موجود ہوتی ہے. تو اس کی دلیل میں نبی صلی اللہ علیہ وسلم نے ایک حدیث مبارکہ میں فرمایا کہ اگر انسان کی انگلی کٹ جاتی ہے نا, کٹ کر کے الگ ہو جاتی ہے انگلی کا کوئی حصہ, تو اس حصے میں جو کہ کٹ کے الگ ہو گیا جو روح تھی وہ سمٹ کر کے باقی باڈی کے اندر آ جاتی ہے, کیونکہ اب وہ جو حصہ کٹ کے الگ ہو گیا نا, اب وہ مردہ ہو گیا, اس کے اندر اب روح نہیں ہے. تو اس جگہ کی روح پھر کدھر گئی, کیونکہ روح وہاں پر بھی موجود تھی لیکن اب سمٹ کر کے وہ جو ہے وہ باقی بدن کے اندر ایڈجسٹ ہو گئی. ٹھیک ہے, تو یہ جو روح ہے جو جسم لطیف ہے نا, وہ انسان کے بدن میں حلول کرتا ہے اور وہ مادی اور عنصری جسم ہے مگر لطیف ہے, نظر نہیں آتا. یعنی یہ جو روح ہمارے جسم کے اندر حلول کرتی ہے یہ ایک میٹیریل کمپوزیشن رکھتی ہے, ٹھیک ہے, اور یہ ایلیمنٹس آف نیچر جن کو عنصر کہتے ہیں, ٹھیک ہے, آگ, ہوا, مٹی, پانی, ٹھیک ہے, یہ چار ایلیمنٹس آف نیچر ہیں. تو یہ ان چار ایلیمنٹس آف نیچر سے ہی بنی ہے, لیکن اللہ تعالیٰ نے اس کو ایسا بنایا ہے کہ یہ ہماری فزیکل باڈی کے اندر ڈیزالو ہو جاتی ہے یا اس کے اندر داخل ہو جاتی ہے, ٹھیک ہے. تو چونکہ یہ لطیف ہوتی ہے نا, اس وجہ سے یہ نظر نہیں آتی ہے, ٹھیک ہے. اسی کو نفس کہا جاتا ہے, ٹھیک ہے. تو یہ جو ہم نفس کی اکثر بات کرتے رہتے ہیں نا, تو یہ جو لفظ نفس ہے نا, تو یہ اسی ٹائپ آف روح کے لیے بولا جاتا ہے, ٹھیک ہے. دوسری روح جوہر مجرد ہے, مادی نہیں ہے. جوہر مجرد, جوہر مجرد کا مطلب کیا ہے کہ یہ ایک ایٹومک چیز ہے. جوہر کہتے ہیں ایٹومک چیز کو. ایٹم کس کو کہتے ہیں؟ ہم نے سائنس میں پڑھا تھا کہ ایٹم جو ہوتا ہے وہ ایک اسمالسٹ پارٹیکل ہوتا ہے جو کہ فریلی ایگزسٹ کر سکتا ہے, یعنی اس کی اپنی ایک شخصیت ہوتی ہے, اپنا ایک وجود ہوتا ہے, ٹھیک ہے نا. وہ کسی دوسرے پر ڈپینڈ نہیں کرتا, وہ ان آف اٹ سیلف جو ہے نا وہ ایگزسٹ کر سکتا ہے, ایک ایٹم, ٹھیک ہے. تو اسی کو نا عربی زبان میں جوہر کہتے ہیں, ٹھیک ہے. تو کہہ رہے ہیں کہ یہ جو ہماری دوسری روح ہے نا, یہ ایک خود ایک گویا کہ وجود ہے, ایک شخصیت ہے, ایک وجود ہے یہ, ٹھیک ہے. لیکن یہ مادی نہیں ہے, ٹھیک ہے. یہ بالکل بھی میٹیریل ورلڈ سے اس کا کوئی تعلق نہیں ہے. ایلیمنٹس آف نیچر سے, ہوا, پانی, مٹی, آگ, ان سے اس کا کوئی تعلق نہیں ہے اس روح کا, ٹھیک ہے. اور یہ جو روح ہے نا, اس کے بارے میں فرما رہے ہیں کہ اور وہ روح مجرد ہی روح اول کی حیات ہے, اس لیے اس کو روح و روح کہہ سکتے ہیں, ٹھیک ہے. روح اول کون سی والی روح ہے؟ روح اول جو ہے وہ نفس ہے جو کہ ہمارے جسم کے اندر حلول کرتا ہے, ٹھیک ہے نا. تو اس کو روح اول کہا. تو اس روح اول کی جو حیات ہے نا, یعنی اس کی جو زندگی ہے, یہ جو ہے یہ جوہر مجرد والی روح ہے, ٹھیک ہے نا, جو کہ اصل روح ہے, ٹھیک ہے. تو اسی لیے اس اصل روح کو روح و روح کہہ سکتے ہیں, یعنی روح کی روح. روح و روح کا کیا مطلب؟ روح کی روح, اوکے, یعنی اس نفس کی روح. بیکاز یہ جو اول روح ہے یہ کیا ہے؟ نفس ہے. تو اس نفس کی جو روح ہے نا, یہ ہے یہ جوہر مجرد, ٹھیک ہے. انسان کے جسم سے تعلق تو ان دونوں قسم کی روحوں کا ہے, مگر پہلی قسم جس میں انسانی کے اندر رہتی ہے, اس کے نکلنے ہی کا نام موت ہے, ٹھیک ہے. جو ہمارے جسم کے اندر حلول کر جاتی ہے, کب حلول کرتی ہے؟ جب انسان کا نطفہ جو ہے نا, جو کہ ماں کے پیٹ میں ہوتا ہے, اس کو 120 دن گزر جاتے ہیں, ٹھیک ہے نا. 120 دن کا جب ہو جاتا ہے نا, تو ایک فرشتہ آتا ہے اور اس روح کو جو ہے وہ اس کے اندر پھونکتا ہے, ٹھیک ہے نا. اس کے پھونکنے کی وجہ سے اب یہ جسم کے اندر حلول کر جاتی ہے, ٹھیک ہے. تو اس کے بعد پھر نا جسم کے اندر لائف آ جاتی ہے, ٹھیک ہے نا. اسی کو کہتے ہیں نا لائف آ گئی ہے. اب یہ لائف ختم کب ہوتی ہے؟ جب فرشتے آ کر کے, جو ملک الموت والے فرشتے ہوتے ہیں, ٹھیک ہے, ان کی ٹیم سے تعلق رکھنے والے فرشتے, یہ آ کر کے اس روح کو اس جسم کے اندر سے واپس نکالتے ہیں, ٹھیک ہے نا. تو جب یہ واپس نکال دیتے ہیں تو اس کو موت کہہ دیتے ہیں, ٹھیک ہے نا. تو یہ کون سی والی روح کو نکالتے ہیں؟ یہ نفس والی روح کو نکالتے ہیں, ٹھیک ہے نا. یہ روح روح کو نہیں نکالتے, یہ نفس والی روح کو نکالتے ہیں, ٹھیک ہے. تو اس کے نکلنے ہی کا نام موت ہے. دوسری روح کا اس پہلی روح سے تعلق قریب تو ہے, مگر اس تعلق کی حقیقت اللہ کے سوا کسی کو معلوم نہیں. مرنے کے بعد روح اول تو آسمانوں میں لے جائی جاتی ہے, یعنی یہ جو نفس ہے جو کہ ہمارے بدن میں حلول ہوا ہوا تھا, اب فرشتوں نے آ کر کے نکال لیا. اب نکال کر کے وہ اس کو کیا کرتے ہیں؟ اوپر لے کر کے جاتے ہیں آسمانوں میں, ٹھیک ہے. اور پھر آسمان سے فرمایا جاتا ہے کہ اس کو جو ہے وہ جسم میں واپس لوٹا دو, ٹھیک ہے. تو جسم کدھر ہوتا ہے؟ قبر میں ہوتا ہے. تو قبر میں یہ لوٹا دی جاتی ہے. اس کا مستقر قبر ہی ہے, اسی پر عذاب اور ثواب ہوتا ہے. اور روح مجرد یعنی روح و روح, یعنی جو کہ اصل روح ہے, دوسری روح جس کا جہاں پہ انہوں نے نام رکھا, یا روح مجرد اس کا نام رکھا, یا روح و روح اس کا نام رکھا. تو یہ جو اصل روح ہے نا, یہ ہوتی ہے الیجین کے اندر اگر ایمان والے کی روح ہو اور سجین کے اندر اگر کافر کی روح ہو. ٹھیک ہے, اسی طرح سے اس طرح سے پھر اقوال جمع ہو گئے. ٹھیک ہے نا, اب آپ نے کیا کیا, اب آپ نے ان تینوں باتوں کی تطبیق کر دی, تینوں باتوں کو کوریلیٹ کر دیا. ٹھیک ہے, ایک بات کیا تھی کہ ایمان والوں کی روح جنت میں ہوتی ہے, دوسری بات کیا تھی کہ ایمان والوں کی روح الیجین میں ہوتی ہے, اور تیسری بات کیا تھی کہ ایمان والوں کی روح جو ہے وہ بھی قبر میں ہی ہوتی ہے. ٹھیک ہے, تو تین قول تھے نا, اسی طرح سے کافروں کے لیے بھی تین ہی قول تھے یہی. ٹھیک ہے, تو اب اس ایکسپلینیشن سے کہ دو قسم کی روحیں ہوتی ہیں, اس ایکسپلینیشن سے اب یہ تینوں قول جو ہے نا یہ جسٹیفائی ہو گئے. اب کوئی جو ہے نا وہ آپس میں کانٹرڈکٹ نہیں کر رہا, آپس میں اب کوئی کانٹرڈکشن نہیں رہ گئی ہے. ٹھیک ہے, تو اس طرح اقوال جمع ہو گئے. مستقر ارواح کا جنت یا الیجین میں یا اس کے بالمقابل جہنم یا سجین میں ہونا روح مجرد کے اعتبار سے ہے. ٹھیک ہے, روح مجرد یعنی جو کہ روح روح ہے اس کے اعتبار سے ہے, اور ان کا مستقر قبر میں ہونا یہ روح کی قسم اول یعنی نفس کے اعتبار سے ہے جو جسم لطیف ہے اور مرنے کے بعد قبر میں رہتا ہے. ٹھیک ہے, کسی کو کوئی سوال ہے اس کے اوپر؟ جنت یا جہنم میں ان دونوں میں سے کون سی روح جائے گی حساب کتاب کے بعد؟ یہ جو یعنی قیامت کا جو دن ہے نا, اس قیامت کے دن جو ہے یہ دونوں روحیں جو ہے نا یہ مرج کر دی جائیں گی. ٹھیک ہے نا, بیکاز قیامت کے دن جب سور پھونکی جائے گی تو یعنی جب دوسری سور پھونکی جائے گی نفخ ثانیہ, تو نفخ ثانیہ سے کیا ہوتا ہے کہ قبر میں جتنے بھی مردے ہیں موجود جو کہ اپنی قبروں میں اب تک پہنچ چکے ہوں گے نا, ساری قبروں کے اندر ہوں گے اس وقت. ٹھیک ہے نا, کوئی بھی زندہ تو نہیں ہوگا نا دوسری سور کے وقت, تو سارے کے سارے اپنی قبروں سے اٹھیں گے. تو جب اٹھیں گے تو ان قبروں کے اندر کون سی والی روح تھی؟ نفس والی روح تھی نا, تو نفس والی روح جو ہے وہ ان کے اس جسم کے ساتھ اٹھے گی, اور یہ جو ہے نا اس کے اوپر پھر حساب کتاب ہوگا, اور الٹیمیٹلی کیا ہوگا کہ حساب کتاب کے بعد جو ہے نا یہ جو روحیں ہیں اپنے اصل مقام پر پہنچ جائیں گی. ٹھیک ہے نا, ان کا اصل مقام کیا ہے؟ ایمان والوں کا جنت اور کفر والوں کا جہنم. ٹھیک ہے, تو اب کیا ہوگا, یہ وہاں پر جا کے نا یہ اپنی اصل کے ساتھ واصل ہو جائیں گی, اپنی اصل کے ساتھ مرج ہو جائیں گی. ٹھیک ہے, کیونکہ اصل آلریڈی موجود ہے وہاں پر. ٹھیک ہے نا, اصل جو ہے وہ الیجین میں یا جنت کے قریب یا جنت کے متصل جو جگہ ہے الیجین, وہاں پر یہ آلریڈی موجود ہے. ٹھیک ہے نا, اب کرنا کیا ہے, خالی اس روح یہ جو نفس والی روح ہے, ٹھیک ہے, اس روح کو جو ہے وہ اس روح تک پہنچنا ہے. ٹھیک ہے نا, مرج ہو جانا ہے, اور مرج ہونے کے بعد یہ ون ہو جائے گی. ٹھیک ہے, اور پھر اس کو اصل جنت کے اندر داخل کر دیا جائے گا. ٹھیک ہے, فدخلی فی عبادی وادخلی جنتی. کافر کی تو قبر ہی نہیں ہوتی, جلا دی جاتی ہے, تو مومن کی ہوتی ہے آپ کے خیال میں؟ مومن کی روح, اگر مومن صاحب جو ہے وہ سمندر میں بہ گئے, سمندر میں ڈوب گئے, یا ان کا جہاز جو ہے وہ جل کر کے ختم ہو گیا, تو ان کی قدر قبر ہوتی ہے؟ قبر تو نہیں ہوتی ہے نا. بہت سارے مومن ایسے ہیں کہ جن کی قبر ہوتی ہی نہیں ہے, تو پھر یہاں پر کیا فرما رہے ہیں, قبر 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 جو بار بار کہیں چلے جا رہے ہیں, تو ان کا کیا بنے گا بھائی؟ ٹھیک ہے, تو ان کا کیا بنے گا, ان کا جو ہے نا وہ یہی بنے گا کہ قبر سے یہاں پر مراد جو ہے وہ عالم برزخ ہے. ٹھیک ہے نا, یہ روحانی قبر کی بات ہو رہی ہے جو کہ عالم برزخ کے اندر ہوتی ہے, فزیکل قبر کا اس سے تعلق نہیں ہوتا ہے. ٹھیک ہے, فزیکل قبر جو ہوتی ہے اس کے اندر کیا چیز ہوتی ہے بھائی؟ فزیکل قبر جن کی ہے, اللہ تعالیٰ نے ان کی فزیکل قبر کے اندر جو ہے وہ اس روح کو پہنچا دیا ہوتا ہے کسی طریقے سے, اللہ عالم. ٹھیک ہے نا, کسی طریقے سے پہنچا دیا ہوتا ہے, اس وجہ سے فزیکل قبر کو بھی کھول کر کے کبھی ایسے واقعات ہوئے ہیں کہ کھولنے کے بعد جو ہے وہ کوئی بندہ جو ہے باقاعدہ وہاں پہ نماز پڑھ رہا تھا. ٹھیک ہے, انبیاء علیہ السلام کے بارے میں تو آتا ہے نا کہ ان کی وہ اپنی قبروں میں نماز پڑھ رہے ہوتے ہیں یا قرآن کی تلاوت کر رہے ہوتے ہیں. ٹھیک ہے نا, تو اس فزیکل قبر کے ساتھ تعلق ہوتا ہے جن کی فزیکل قبر ہوتی ہے, لیکن جن کی فزیکل قبر بنی ہی نہیں, ٹھیک ہے, تو ان کا معاملہ پھر صرف اور صرف برزخ کے اندر ہوتا ہوگا, فزیکل قبر ان کی بنی نہیں ہے بھائی. ٹھیک ہے, اچھا, تصوف میں جو چھ لطائف بتاتے ہیں اس کا تعلق نفس والی روح سے ہے یا روح روح سے ہے؟ عالم برزخ کہاں ہوتا ہے؟ عالم برزخ جو ہوتا ہے وہ اس دنیا ہی کے اندر ہوتا ہے. ٹھیک ہے, لیکن وہ ہماری نگاہوں سے پوشیدہ ہوتا ہے. ٹھیک ہے. جیسے کہ جیسے ابھی آپ کو بتا دیا نا کہ جن کی قبریں بنی ہوئی ہیں, فزیکل قبریں بنی ہوئی ہیں, ٹھیک ہے نا. اب یہ فزیکل قبریں جو ہیں یہ سمجھ لیں کہ ان کا ایک ریسٹنگ پوائنٹ ہے, ٹھیک ہے نا. اب وہ آرام کرنے کے لیے ان قبروں کے اندر ہی ہوتے ہیں. یہ جو روح اول ہے, ٹھیک ہے, نفس والی روح, یہ آرام کرنے کے لیے اگر اس قبر کے اندر ہے تو اس کے بعد پھر نا یہ اس قبر میں سے اٹھتے ہیں اور باقاعدہ ایک پوری ان کی گویا کہ ایک کمیونٹی ہے, ٹھیک ہے نا, روحوں کی ایک کمیونٹی ہے. اس کمیونٹی کے اندر یہ لوگ آپس میں ملاقاتیں کرتے ہیں, بات چیت کرتے ہیں, احوال بیان ہوتے ہیں, سارا حدیثوں میں موجود ہے, ٹھیک ہے. تو یہ عالم برزخ جو ہے یہ اٹ از سم ویئر, وی ڈونٹ نو ایگزیکٹلی یہ جو ہے وہ زمین کے نیچے ہوتا ہے, زمین کے اوپر ہوتا ہے, یا کہاں پر ہوتا ہے, لیکن یہ جہاں بھی ہے یہ ہماری نگاہوں سے اوجھل ہے, ٹھیک ہے نا. یہ ایک پردہ ہے جو کہ اللہ تعالیٰ نے ہمارے اور عالم برزخ کے درمیان بنایا ہے, جس کی وجہ سے ہم عالم برزخ میں نہیں دیکھ سکتے ہیں. لیکن اللہ تعالیٰ کبھی کبھی عالم برزخ والوں کو ہماری طرف دیکھنے کی صلاحیت دے دیتے ہیں, ٹھیک ہے نا, کبھی کبھی. اور ان میں سے ایک مقام کب ہوتا ہے کہ جب کہ کوئی قبرستان کے پاس سے گزرتا ہے, ٹھیک ہے, اور وہ السلام علیکم یا اہل القبور کہتا ہے, ٹھیک ہے نا. تو یہ جو قبر والے ہوتے ہیں جو کہ عالم برزخ میں ہوتے ہیں, ان کو اس کی آواز آتی ہے, ٹھیک ہے, اللہ تعالیٰ سنواتے ہیں, اور یہ لوگ جو ہیں پھر سن کر کے پھر اس کو وعلیکم السلام جواب دیتے ہیں, ٹھیک ہے نا. تو اس کا کیا مطلب ہوا کہ قبرستان کے ہی وسنٹی میں, قبرستان کے ہی نیچے والی جگہ پہ کہیں پہ یہ مقام ہے جو کہ ہماری نگاہوں سے پوشیدہ ہے, ٹھیک ہے. تو باقی کیا فرمایا کہ تصوف میں جو 6 لطائف بتاتے ہیں, تصوف میں جو 6 لطائف بتاتے ہیں یہ ہے تو یہی ایک روحی نا, ٹھیک ہے, جو کہ ہمارے جسم کے اندر حلول ہوئی ہوئی ہے. تو یہ روح, یہ پہلی والی روح ہے, ٹھیک ہے نا, جس کو کہ لفظ یہاں پر جس کے لیے نفس رکھا ہے, ٹھیک ہے. اچھا یہ جو نفس ہے نا, لفظ نفس, ٹھیک ہے, اب یہ لفظ نفس جو ہے یہ بھی ضروری نہیں ہے کہ یہ اس نفس کی بات ہو رہی ہے جو کہ ہمارا اندرونی دشمن ہوتا ہے, ٹھیک ہے نا. اندرونی دشمن والا نفس یہاں پہ مراد ضروری نہیں ہے ہو, بیکاز نفس کو جو ہے وہ دونوں طریقوں سے استعمال کیا گیا. ایک تو یہ نفس امارہ کہ بھئی یہ جو ہے نا جو کہ ہمارا دشمن ہوتا ہے, یا کہ ان النفس الامارہ تم بالسوء, ٹھیک ہے, جو کہ نفس جو ہے وہ برائی کی طرف ہی بلاتا ہے, ٹھیک ہے. تو اب اس سے مراد جو ہے وہ یعنی اس میں ایک الگ ہی تفسیر ہے جو کہ ڈیفینیٹلی اس کلاس کے اندر تو ابھی ہم کور نہیں کر سکتے, ٹائم بھی مکمل ہو گیا ہے. تو شاید اگلے کلاس میں انشاءاللہ اللہ نے توفیق دی تو اس موضوع کے اوپر بھی تھوڑی بات کر سکتے ہیں. باقی ہے کہ جو 1-2 پیراگرافس ابھی رہ گئے ہیں تو وہ ہم انشاءاللہ اگلی کلاس میں کور کریں گے. اگر کوئی اور کوئی کوئک سوال ہے اس کا بھی جلدی سے جواب دیا جا سکے تو آپ پوچھ لیں, ورنہ اگلی کلاس میں کنٹینیو کرتے ہیں. چلیں ٹھیک ہے, غالباً کوئی سوال نہیں لگ رہا. السلام علیکم.